Shruti Sambhe, Shruti Sambhe,
www.aakarpost.com.
उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट नमस्कार। श्रुति सम्वेगमा आज हामी पारिजातको उपन्यास शिरीषको फूलको चौथो तथा अन्तिम श्रृंखला लिएर आएका छौं। सकम्बरी प्रतिको सुयोगवीरको एकतर्फी प्रेमले अब कस्तो मोड़ लेला त? आज अन्तिम श्रृंखलाको वाचन पृष्ठ 53 शुरू हुँदैछ।
मेरो भोलि निष्ठुरता साथ आयो, त्यस्तै किसिमले बित्यो। मैले घरबाट निस्कने आँट गरिनँ। दिनभरि ओछ्यानमा गुटमुटिएर बसिरहेँ। आँखा झन राता राता भएका थिए। सम्झे यस्ता पोख्न नसकिने पीरहरूको शिकार कहिले नबन्नु। मान्छे एउटा पर्दा नभएको कोठा जस्तो खुल्ला हुनुपर्छ, तब सुखी भइन्छ। तर पोख्ने पनि कसरी यी महत्वहीन कुराहरू? यो जीवन यस्तो ठाउँ हो जहाँ सन्तुष्टिको एउटा परिधि खिचेर हामीले बाँच्नुपर्छ। सड़कमा पछारिएर अलपत्र परेका अनुभूतिका प्रत्येक टुक्काहरूलाई स्याहार्दै जानुपर्छ, स्वीकार्दै जानुपर्छ। यस्तै हो यो जीवन। हामीलाई गुनासो गर्न छैन, तर यसको विपरीत मैले सन्तुष्टिको परिधि खिच्न सकेको थिइनँ। म एउटा अवरोधहीन जीवन जिउन चाहन्थे, तर विगतमा मैले जीवनलाई त्यति गहिरो माया गरेर छोडेको होइन। त्यो दुःखद परिणामलाई त्यही सहजता साथ स्वीकारेर लत्याउनु मेरो सामर्थ्य थिएन। त्यो सीमामा म पुगेको थिइनँ। हुन त म जस्तो शून्यतामा खारिएर निस्किसकेको मान्छेले सन्तोषको घेरा हालेर आफूलाई त्यसभित्र थुनुवा पार्नु कुनै असम्भव थिएन। तर त्यो परिस्थिति अर्कै, यसो भनौँ, म तयार भइन। साँझ म निस्के। निरन्तर पस्रिएको सड़कमाथि सधैँको रमिता हेर्दै नयाँ सड़कमा टनाटन भीड़ भइसकेको थियो। विभिन्न मोडेलका मानिसहरू आफै आफै कुनै कस्तरी अभ्यस्त हुँदै बाँच्दै गइराखेका, तर प्रत्येक व्यक्तिलाई मैले नियास्रो देख्न थाले। सबै अव्यवस्थाका शिकार छन्, तर व्यवस्थित हुन जानिसकेका। मैले सम्झे म पनि एउटा व्यवस्थित मानिस भए यहाँ एउटा कुनामा अटाउनुपर्छ। मलाई कर लाग्छ हाँस्नु, बोल्नु, खानु र बाँच्नु। यो व्यवस्था हो। हामी यहाँ अभ्यस्त भइसकेपछि त्यो अभ्यस्तता नै हाम्रो जीवनको गतिशीलता भएर जाँदो रहेछ। मलाई अटाउने ठाउँ यद्यपि छँदैछ र हुँदै जानेछ जसरी तसरी। के हो र मेरो समस्या? समस्या लिपिएका अखबारहरू, समस्या लेखिएका अनुहारहरू गाभिएका छन् आपस्तमा। म छुट्टै कहाँ छु र? समस्याको पनि यहाँ व्यवस्था छ। एउटा व्यवस्था जीवन हो, यही एउटा अव्यस्तता जीवनको गति हो। म गहिरिँदै गइरहेको थिएँ काला काला टाउकाहरूको माझमा। म पिपलको बोट निर आइपुगेको थिएँ। एउटा चुरूट सल्काएपछि धुवा उडाउँदै प्रत्येक आउने जानेहरूलाई केलाउँदै आफैसित छुटकारा पाउन थाले। एकछिनलाई मस्तिष्क हलुङ्गो हुन लागिसकेको थियो। एउटा रिक्सावालले भयभरका अश्लील शब्दहरू दोहोऱ्याएर छेवैको बुट पालिस गर्ने केटालाई गाली गरिरहेको थियो। यसो हेरे उसको अनुहारमा अगाध सन्तुष्टि थियो। सम्झे व्यक्त गरिरहेको छ आफूलाई, त्यसैमा सन्तुष्ट छ। चाहे त्यो गाली नै किन नहोस्। एउटी टुरिस्ट छिटी थिए। आफ्नो सुनौलो मुडुलो टाउको एक किसिमले हल्लाउँदै आउँदै थिए। पछि पछि चुरुटको मुस्लो धुवा निकाल्दै उसैलाई पछ्याइरहेछ एउटा भूरा मगन थिए। सुनौलो टाउको र धुवाले एकसाथ मलाई छुटकाराको संसारदेखि यथार्थमा पछार्यो। मैले उनीहरूलाई धेरै परसम्म हेरिरहे। बत्तीको प्याजी रंगको लाइटमा नयाँ सड़कको रात बिस्तारै लठारिँदै थियो। रात हो, तर मेरो हेराइले समातेको वातावरण भरि अँध्यारो कतै थिएन। अँध्यारोको कुनै अर्थ छैन। दिउँसो हामी अँध्यारोको सृजना गर्न सक्दछौ, रातभरि हामी डुलेर पिएर हिँड्न सक्दछौ। यस्तो भइसकेको थियो काठमाडौँ। यहाँ रात विरात सड़कहरूमा मानिसको टाउको हराउँदैन। म धेरै बेर लगातार चुरोट तानेर त्यही उभिरहे। मानिसको भीड़ छाटिन थालिसकेपछि भूगोल पार्कमा केही बेर बसे। वरिपरिका बार र रेस्टुरेन्टहरू निम्ताइरहेका थिए, तर त्यहाँबाट पनि आज मलाई भाग्नु परेको थियो। केही समय बिताएपछि घड़ी हेरे र सम्झे शिवराज यस बेला हतारिँदै घर जान्छ। सायद गइसक्यो होला, हुनसक्छ आज आएन पनि। म ढिलो ढिलो हिँडेर बारमा चियाउन पुगे। बियर र हुस्कीको बाससँग सम्मिलित भएर आएका बोतल र गिलासको आवाज, रक्स्याहा भाषा, रक्स्याहा उच्चारण, टेम्पोमा पुगिसकेकाहरू कोही बसेरै कोही अल्छी नमानी उठेर देखाइरहेका सेक डान्सका आफ्ना पाराका मुद्राहरू बारभित्र अव्यवस्थित युगको व्यवस्थासँगै कसै नखुम्चेर र नबिग्रेर बसेका थिए। सम्झे यहाँ पनि यिनीहरू आफैलाई व्यक्त गरिरहेका छन् सेक डान्सका जथाभावी मुद्राहरूमा। तर मेरो दिन म कसरी पनि व्यक्त हुन सक्दिनँ, केही पनि बहाना गर्न सक्दिनँ। कुनामा झ्वाट देखे शिवराज अहिलेसम्म नगई झन ताउमा आएर बसिरहेको थियो। शिवराजले अवश्य मलाई पर्खेको हो, नत्र यस बेलासम्म ऊ भागिसक्थ्यो। र शिवराज आज ताउमा आइरहेको छ र हुन सक्छ यो मेरै निम्ति हो। जे होस्, स्थितिलाई साट्न सकिँदैन। मलाई देख्न साथ शिवराजले जोसिएर भन्यो, आउनुहोस् सुयोगजी, तपाईँकै प्रतीक्षा थियो। म झसङ्ग भए। शिवराजले झन् चोसिएर भन्यो, आज ढिला गए पनि हुन्छ, बरीलाई सन्चो छैन। यस्तो बेला ऊ कोठाबाट बाहिर निस्कन्न। बरीलाई सन्चो छैन, यसले मलाई ठिक त्यही स्थितिमा कति पनि छोएन। तर अहिले छुटकाराको हलुङ्गो अनुभूति आफैभित्र पाएँ, यसै कारण कि बरीले प्रतिक्रिया लिइन। शिवराजलाई थाहा छैन यी सब। पौडी खेलेर निस्कन्दाको जस्तो आफै छ्याङ्ग भए। म कसैलाई चर्को प्रेम गर्छु, उसको मन भएको, उसको सिङ्गो शरीर जम्बामा सम्पूर्ण उसलाई पाउनको निम्ति मैले जीवनलाई चाहिने भन्दा बढी अमिल्याइसकेको छु। र यो छ्याङ्ग हुनु र छुटकारा पाउनु मेरो उद्देश्य होइन, लक्ष्य होइन, उपलब्धि होइन। यी सब अचेतनमा टाँसिएर बसेका भए तापनि त्यो आवश्यक स्थितिमा मैले सबै बिर्सेको हुँ। जे होस्, त्यो एउटा मिठो छुटकारा थियो। बरी र मेरो बीचमा केही भइसकेको छ र म संसारदेखि भाग्न खोजको कदापि होइन, यसो भन्न सक्दिनँ पनि। यसले होइन कि भागेर जाने ठाउँ छैन, तर मलाई एउटा प्रतिक्रियाको लोभ थियो। शिवलाई आज स्वाभाविक पाउँदा मैले सोचेको हीन प्रतिक्रियाको निकै ठूलो चोइटा खस्केर गयो। मैले राम्रै सपना देख्न थाले। बरीलाई सन्चो छैन, यो कुनै विशेष कुरा भएन। सम्झे शिवराज पनि यो व्यवस्थालाई साह्रै विधि मेल खाने मान्छे हो। केही नहुनुमा त्यो मानिस त्यसै त्यसै भाग्छ, अर्थहीन भाग्छ, वास्तविकतालाई पहिले पन्छाउँछ, आफूलाई बिर्साएर बाँच्छ। बरीलाई सन्चो नहुनु उसको पनि आफ्नो पाराको छुटकारा रहेछ। के ऊ बरीदेखि पनि भाग्छ? यथार्थमा भाग्न ऊ चाहँदैन। वस्तुत पटाक्षमा गजधम्मा बसेको जीवन नाउँले परिचित एउटा अपरिमित दुःखको, जसको एउटा जबरजस्त अस्तित्व छ, आफ्ना बाँचिरहेका क्षणहरूलाई उसले त्यसैको छुटकारा स्वरूप मानेको छ। तर के जीवन यस्तै छुटकारा मात्रै हो र? के त्यो जड अस्तित्वको हामी हाराहारी छैनौ र मुखामुख छैनौ र? यसो भनौ, काखैमा छैनौ र? यदि हो र पनि बाहनाको मुकुण्ड ओढेर शिवराज त्यो अस्तित्वलाई बिर्सन खोज्दैछ, एउटा छुटकारामा बाँच्छ भने निस्सन्देह उसले बाँच्न जानेको छ। उसले व्यवस्थित बनाइसकेको छ आफूलाई, आफ्नै छाँटले आफ्नो पारामा निष्कर्षमा पुगे। यो पनि आत्मविस्मृतिको एउटा विशेष साधन हो। शिव जोगी हो, महात्मा हो। अकस्मात मुखमा ज्योति दिन ल्याएको गिलासलाई स्वीकार गर्दै मैले रक्स्याह शिवराजका साना साना आँखाहरू हेरे। शिवराज रक्स्याह हो र म पनि। क्रमशः गिलासहरू खाली हुँदै गए। शिवराज सक्रिय भइसकेर पनि शिथिल हुन थालिसकेको थियो। म भर्खर सक्रिय हुँदै थिएँ। एकपल्ट भरि हुँदै फेरि तरल भएर बग्दै र रित्तिँदै मानिसहरू बाहिर निस्कन थालिसकेपछि शिवराजले घडी हेर्दै भन्यो, अझ बस्नुहुन्छ कि सुयोगजी तपाईँ? मलाई के थियो, समर्थन गरेर टाउको हल्लाइदिएँ। शिवराज सधैँ हेरी बढ्दै पिइरहेको थियो, तर एउटा रक्स्याहले अर्को रक्स्यालाई के सुझाव दिने? रेडियोमा बिथोबिन संगीतको मन खलबल्याउने धुन चर्किएर आइरहेको थियो। शिवराजलाई बढ्ता भइसकेकोले गर्दा मलाई डेरा जानु पर्यो भने उसलाई पनि निकाले। रानी पोखरीदेखि उता राजपथ भएको ठाउँसम्म साइकल मैले डोराएँ। शिव बाँकटी हान्दै हिँड्यो। साइकल चढाएर उसलाई बिदा दिएपछि म एक्लो रत्न पार्कतिर आएँ। त्यस्तै स्थितिमा अँध्यारो चाहिन्छ, हामीलाई एकान्त चाहिन्छ। चिसो चौतारोमाथि बस्दै सम्झन थाले, हरेक मानिस आफूसँग एक्लो कहिले पनि हुन सक्दैन। यो जो हामी एकान्त भन्छौं यो भ्रम मात्र हो। यो पीड़ित संसारलाई लत्याएर, आफूलाई लत्याएर आआफ्नो आवासदेखि पनि एक्लो हुन सके? छेउएको चौतारीबाट मिठो मसिनो खित्काको आवाज आयो। फर्केर हेरे, उनीहरू एकअर्कालाई माया गर्न लागेका थिए। खुलस्त माया, निसंकोच माया, उनीहरूलाई एकान्त चाहिएको थियो। अँध्यारोको त गन्ध मात्र भए पुग्छ, यो अँध्यारो हो भनी मानिलिए पुग्छ। मलाई भाग्न मन लाग्यो, तर भागिन। भाग्ने के काम, पर्दा कहाँ छ र यस संसारमा? नदेखेको जस्तो गरिदिए त पुगिहाल्यो नि। यसो गर्नु हामीलाई लत पनि बसिसकेको छ। कुन यथार्थ यहाँ नाङ्गो छैन र? जानी जानी यो पर्दा हो भन्दै सित्तै आफूलाई ठगेर हामीले भूल गरेका छौं। तर म त्यहाँ बस्न सकिन। उनीहरू पर्दा खोजिरहेका थिए, म पनि नदेख्ने प्रयत्नमा थिएँ। मायाको अतिक्रमण बढ्दै गएपछि मलाई सही सक्नु भएन। उठेर बिस्तारै डेरातिर आएँ।
दिल तोड़ने वाले देख के चल,
हप्ता दिनपछि त्यो घटना अलिकति शिथिल भएर आयो। यसो भनौँ, मलाई त्यस्तो लाग्यो अब त्यो घटनाले आलो घाउको दुखाइ दिँदैन, फुटिसकेको थियो र दुख्न केही कम, स्थिति केही स्वाभाविक भए जस्तो लाग्यो मलाई। त्यसपछि म बारमा गइनँ। शिवराज म बिना एक्लो हुँदैन, उसका अरू पनि धेरै साथीहरू छन्, घरमा नभए पनि बाहिर भेट्नेहरू। त्यसैले शिव मलाई खोज्दै आएन पनि, सायद बरीले केही पनि भनिन होली। त्यस्तो कुरा आफ्नो दाईलाई भनोस् पनि किन, त्यही मेरो बलियो सान्त्वना भएको थियो। तर मन एक तमाससँग छटपटिरहन्थ्यो, लौ भनिन रे बरीले कसैलाई पनि, तर उसले के सोची, बिसन्चो त ऊ अवश्य होइन होली, तर उसलाई के भइरहेको छ, अब शिवराजको घरमा नगएर यो कथालाई यसै टुङ्ग्याइदिने हो। त्यो मेरो माग थिएन, मैले खोजेको अर्कै संसार थियो, मैले जानै परेको थियो त्यहाँ। तसर्थ दुई धारमा रेटिँदै रेटिँदै भए पनि अन्तमा म फेरि उही ढोका भएर त्यहाँ गएँ। मलाई कति विचारहरूको समन्वयले घचेटेर, कति अभिलाषाहरूले कुत्कुत्याएर त्यो घरमा लगे भनेर साध्य हुँदैन। प्रत्येक फुलबारीका निर्जीव वस्तुहरूले, ढोकाले, शिरिषका लादिएका हाँगाहरूले मलाई केही भिन्नता नदेखाई स्वागत गरे। नीला फूलहरू नीलै रंगमा थिए, हरियो चौर हरियैमा, कतै केही विकार थिएन। बगटेको रूखमा धोती सुकाइरहेकी मुजुरालाई मैले पछिबाट देखेँ, उसले हेरेर कान कानसम्म हाँसी। यो घरमा केही भएको छैन, मुजुराले यही कुरालाई त प्रमाण दिइरहेकी थिए। मैले धेरै ठूलो बल पाएको अनुभव गरे। मुजुरा म भएतिर आई र आफ्नो मलिन भाषामा भनी, शिवदाई सहर जानुभएको छ, बस्दै गर्नुहोस् न, बरीलाई त सन्चो छैन। यसो भन्दा उसको अनुहारमा कुनै गरौँपना थिएन। यही कुरा हो शिवराजले बारमा सुनाएको र यही कुरा हो मुजुराले साता दिनपछि दोहोऱ्याए कि मलाई अब बरीको सन्चो नहुनुले पोल्यो। कहाँको मिठो छुटकारा, कहाँ यो घाँटी अठ्याउने वास्तविकता। मलाई विश्वास लाग्यो कि मैले उम्कने बाटो पाएको छैन। मैले सोध्न पनि सकिनँ कस्तो किसिमको सन्चो नभएको हो बरीलाई। यस्तो लाग्यो मेरो सोध्ने अधिकार पनि छैन, सोधिहाले भने पनि म एउटा नाङ्गो सत्य खुल्ला भन्ने डर थियो। खुल्न त खुल्छ त्यो, तर अहिले यो क्षण होइन, गाह्रो त ऊ अवश्य भएकी होइन, कारण शिवराज र मुजुराको भनाई दुइटैमा गाह्रोपना थिएन।
खुद हमसे किया इकरार वफा।
अहिले जाउँ काम छ भन्दै म तल फर्के। मुजुराले विरोध गरिन। बाटामा आइपुगेपछि सोच्न थाले, वास्तवमा बरीको सन्चो नहुनुको खास अर्थ के हो, के कति कारणले उसलाई सन्चो छैन, उसलाई के भएको छ। सन्चो नहुनु अर्थात बिछोनामा परेकी छ, हिँड्न खान मुख चलाउन उस सक्दिन। सन्चो नहुनुको अरू कुनै कारण हुन सक्थ्यो, तर उसलाई त्यही दिनदेखि सन्चो छैन। बरीको उद्देश्य के हो, मलाई भित्रभित्रै पीड़ाको अनुभव हुन थाल्यो। बरीको सन्चो नहुनुले नै मेरो उम्कने बाटो बन्द गरिदिएको छ। होइन, अवश्य होइन, उस सन्चो भएर होस् चाहे नभएर, मैले थाहा पाएँ मेरो चाहिने स्थिति उस्तै हो, बरु बरी ठिक भइदिए हुन्छ। एक मनले लाग्यो, के प्रमाण मेरै कारणले गर्दा उसलाई सन्चो नभएको हो भन्ने। शिवराजले भनी त बस्छ नि, कसरी बरी एकपल्ट हृदयरोगको शिकार पनि भएकी थिए, कसरी उसको शारीरिक कमजोरीले गर्दा उसलाई कहिले कलेज नपठाएर घरमै राख्नु परेको छ। ऊ कुनै पनि कारणमा सन्चो नभएको हुन सक्छ, तर त्यो सान्त्वना मेरो उद्देश्य होइन। म त्यो स्थितिदेखि भाग्न चाहँदैन थिएँ। प्रश्नमाथि प्रश्न थपिएर म आफू पनि सन्चो नहोला जस्तो भइसकेको थिएँ। मस्तिष्क भारी भइरहेको थियो। अहिले मध्याह नै छ, कहाँ जाने, कता गएर भुलिने, कतिवटा तथ्यहीन कुराहरू बनाउँदै भत्काउँदै म लुखुर लुखुर डेरामा नै आएँ। कुनै पनि एउटा खास निष्कर्षमा पुग्न सकेको थिएन, पुग्ने पनि कसरी। साँच्चै प्राणघाती सुनगाबाको बिरुवा हो बरी, उसले मलाई मारेर छाड्नेछे। पश्चाताप लाग्यो, कुन दिन शिवराजसँग मेरो चिनापर्ची भएछ, कुन दिन शिवराजले मलाई आफ्नो घर लगेछ। हरे यी दिनहरू मेरो इतिहासको पानाबाट खुरुखुरु मेटिए हुने, जीवनसँग खेल्नु सम्झे जति सजिलो रहेनछ। डेरामा आइपुगेपछि एउटा मधुर आशाले मलाई लोभ्यायो, मैले काठमाडौँ छाड्ने विचार गरे।
चादर रातों में तूने
प्रेम दुःख हो। मेचमा आँखा चिम्लेर बसेपछि मैले देखेँ, ऊ आफ्नो निकोटिन लागेका औँलाहरू हल्लाउँदै भन्दै थिए, आफ्नो निम्ति फुल्ने, आफ्नै निम्ति फक्रिने। मर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भवरासँग लाप्पा खेल्नै पर्छ, झर्न त पर्छ पर्छ भने भवराको चोट सहेर किन? आफू मात्र झर्ने, आफ्नो इच्छाले झर्ने, मनमनमा दोहोराए, बाँच बढी बाँच, आफ्नो निम्ति बाँच, अरू मरून तिमीलाई के धेरै हो भन्नुपर्छ, मैले तिमीलाई छुनसम्म पाएँ।
फिर आज है क्यों हम बेगाने तेरी बेरहम निगाहों में।
पसल्नी मरिसकेकी थिए, अरूले चिताएको समयभन्दा पहिले नै, यसैले साउ तीन चारजना केटाकेटी तह लगाउँदै पसल गर्थ्यो। ठिटो आउन छोड्यो, अब उसको त्यहाँ केही छैन, दुखी या सुखी त्यो मलाई थाहा थिएन, तर विश्वास साथ भन्न सकिन्छ त्यसले अवश्य प्रेमलाई दुःखको रूपमा ग्रहण गरेको थिएन। उसको प्रेम कुन सीमासम्म निस्सार थियो भन्ने कुरा उसलाई ज्ञान थिएन। पसलनी आफूलाई खेलाउँदा खेलाउँदै मरी, राम्रैसँग मरी, अब त्यो पसलभित्र खापाको ओझेल र छिडीको अँध्यारोले आफूलाई फुक्का अनुभव गरेको थियो। अब लुकाउनु पर्ने वस्तु त केही थिएन, सम्झन थाले प्रेमको मूल्य छैन, जस्तो यो छिडीको अँध्यारो र खापाको ओझेल उनीहरूको प्रेमको मूल्य होइन, जस्तो मेरो भित्रभित्रै भुटभुटिएर खरानी हुनु मेरो प्रेमको मूल्य पनि होइन। मलाई लाग्यो म कुनै प्रवञ्चनामा त छैन, मैले आफैलाई त विश्वासघात गरिरहेको छैन। यी सब जो सपना जस्तै बितेर गए, म त्यसलाई अस्वीकार गरौं? अस्वीकार गरिदिए म सुखी हुन सक्छु? असम्भव। स्वीकार गरेरै पनि के सुखी छु अहिले? कुन भावना त्यहाँ सारपूर्ण छ? मानिस कहाँ सुखी छ? कुन मानिस सुखी छ? के बौलाएँ भने सुखी हुन्छु? के म आत्महत्या गरेर सुखी हुन्छु? मलाई छातीभरि उकुस मुकुस भएर आयो, उठेर पानी खाएँ, कोठामा ओहोर दोहोर गरेँ, पुराना प्रत्येक घाउहरूले पालै पछि बेसकन पोल्दै ल्याए, बरीलाई छोएर मैले राम्रो काम गरेको होइन, म भाग्छु, अवश्य भाग्छु, मलाई कराउन मन लाग्यो, मानिस जहिले पनि विवश छ।
रुने छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा, रुने छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा, अन्धकार छाउँछ जसरी राति जुन न आउँदा, रुवाई मेरो संसारलाई तिमी अरूलाई न रोज, मायाको पुरा नफिझल छ टाढी न खोज,
नियमबद्ध जीवनमा जुन मोड आएको थियो त्यो आफैलाई पनि अनौठो लाग्ने भयो। म काठमाडौँ छोडेर भाग्न खोजेँ तर भाग्न सकिनँ, भागेर गएँ भने पनि यसभन्दा माथिल्लो तहको जीवन बिताउन सक्छु भन्ने कुरामा मेरो विश्वास मरिसकेको थियो। म तयार थिएँ यसलाई एउटा परिवर्तन मान्न, यस्तो परिवर्तन जसको कुनै विशेषता छैन र जसमा कुनै पनि मज्जा छैन, त्यो त्यस्तो परिवर्तन जसको दाँजोमा आफ्नो पहिलो स्थिति धेरै सुखद लाग्छ, त्यो आलो घाउ अब चहराउँदैन, तर त्यसको खाटाले शरीरको एक अंग यस्तो विकृत बनाइदिएको छ जसलाई हेरी हेरी तर्सिनुपर्छ। त्यही विकृतिमा आफूलाई ठड्याउन कर लाग्छ, देखाउन कर लाग्छ। केही दिन पश्चात म फेरि गए र बढी आजभोलि सन्चो हुन्नको स्तरमा उठेको एक वाक्यले आघात भएर आए। ऊ कहीँ देखा परिन, शिवराजको बैठकसम्म पनि आइन। त्यसको केही दिन पश्चात बाटामा शिवराजले भन्यो, बढीलाई आजभोलि कुन्नी किन सन्चो हुँदैन। तर यसो भन्दा ऊ रमाएको थिएन, उसले छुटकारा अनुभव गरेन। उसलाई के हुन्छ कसो हुन्छ भनेर सोध्न मैले आफूलाई कहिल्यै समर्थ पाइन। स्वीकार गर्नु पर्थ्यो म हीन र अपराधी मात्र नभएर एउटा काथर निष्क्रिय मानिस भएर बाँच्दै थिएँ। अब बढीको सन्चो नहुनुको कारण र अर्थ मलाई राम्रैसँग स्पष्ट भइसकेको थियो। यसमा कुनै सन्देह थिएन, मलाई विश्वास थियो। बढी र म आफैलाई सिवाय यो घटना कसैलाई थाहा छैन र कहिले हुने पनि छैन। विचार गर्थे म काँथर कमजोर मानिस, तर बढी त्यस्तो होइन। उसलाई के भएको छ र किन यसरी मौन बसेकी छ? किन उसलाई कसैले सोध्दैन? किन ऊ कुसमुकुस हुँदैन? किन ऊ प्रतिक्रिया लिन्न? उसको चरित्रले यो संकेत कहिले दिएन। यस्ता प्रश्नहरू जब मेरो मनभरि सलबलाउन थाल्थे, लगत्तै धेरैवटा सम्भावनाको टुङ्गोमा पुगिहाल्थे। कसैलाई म मेरो विश्वासको कसीमा कसरी राखौं? कसैलाई म बाहिरबाट कसरी चिनौ? सम्भव छ अभिमानको, मर्यादाको, लाजको भारले थिचेर बढी यस्तरी मौन बसेकी होली, र सम्भव छ शिवराजको विश्वासी हुनुको नातामा ऊ त्यस्तरी बसेकी, र अनि सम्भव छ एउटा बूढो रक्सिया सिपाहीको निलो तुथु जस्तो ओठको स्पर्श पाएर आफै घृणाको आगोमा जल्दै खरानी बनेर बसेकी होली। यी सबै सम्भव थिए र यी सबैको एउटै निचोड टुङ्गोमा पाउँथे। बढी मलाई घृणा गर्दिरहेछ, अर्थात थाली छ। आफू र आफूलाई घेरेको स्थिति मैले निकै कठिन पाउन थाले। जीवन धेरै तितो भइसकेको थियो। बढीलाई देख्न नपाउनु एउटा पीर, घाउको खाटामा आफूलाई विकृत र विभत्स समर्थन गर्दै हिँड्नु अर्को पीर, मेरा दिन र रातहरू बेसकन गरौं हुँदै आए आफूलाई घस्रेर हिँडेको स्पष्ट अनुभव भइरहेको थियो। बढी सन्चो छैन, हुन्न, र आजभोलि उसलाई सन्चो हुँदैन भने ओहोर दोहोर चर्चा अब एउटा समस्याको रूपमा आइसकेको थियो। मलाई मात्र होइन, शिवलाई पनि। यो मैले उसको हावभावबाट प्रष्ट थाहा पाइरहेको थिएँ। अब बारबाट ढिलो जाने उसको रहर हुँदैन, ऊ बलजफ्ती ढिलो जान्छ। अब यी सब हुनु उसको छुटकारा रहेन, ऊ बाध्य भएर ढिलो फर्कन्छ। र मनमा नै सोच्थे अब त्यो वास्तविकताको काखैमा शिवराज छटपटिरहेको छ। अब ऊ भागेर भाग्न सक्दैन, बहाना गर्न सक्दैन। स्वीकार गर्नु पर्थ्यो मैले बढीसँगै शिवराजलाई पनि रोग लगाइदिएको थिएँ। एकपल्ट बारमा उसले निधार गाँठो पारेर भन्यो, सुयोगजी के हुन्छ कुन्नी बढीलाई? पटक्कै राम्रो भएन। तपाईँ उसको कोठामा गएर एकपल्ट हेर्नुहोस् त, ऊ कस्तरी दुब्लाएकी छ, तपाईँ तर्सिनुहुन्छ। उसका निर्द आँखाहरूमा विवस्था पोखिएर आउन खोज्यो। यी वाक्यहरूले ठिक नयाँ करौतीले कलेजो रेटेको जस्तो एउटा सही नसक्नु पीड़ाले मलाई अनुभव भयो। सपनामा धताए झै मैले रक्सीको गिलास हातमा लिएर हो मात्र भने र केही बेर निहुरेर बसिरहे। म किटेर भन्न सक्छु, शिवराज दिनदिनै दुब्लो भएर गइरहेको थियो र उसका निर्द आँखाहरू मुनि अस्पष्ट बस्न लागेका निला डोबहरूले प्रमाण दिइरहन्थे ऊ कसरी बढीको सजीवता बिना जीवनहीन हुँदो रहेछ। यहाँ म होइन, शिवराजको अवस्था दयनीय थियो। कहिलेकाहीँ साथीहरूको माझमा बसी त्यसै हाँस्ने बहाना गर्दै जब शिवराज पीरले खुन्चिएका गालाका धर्साहरूमा आफूलाई पलायन गर्ने निरर्थक प्रयास गर्थ्यो, त्यसबेला शिवराजको हात समातेर मलाई भन्न मन लाग्थ्यो, शिव तपाईँ भाग्न सक्नुहुन्न, त्यो मिठो छुटकारा हामी दुईटैको जीवनको वास्तविकता होइन, बरु आउनु स्वीकार गरौं। तर यी अभिव्यक्तिको सट्टामा सधैँ म उसलाई पेगमाथि पेग थपेर अधमरो बनाइदिन्थे। सत्यको नजिकै पुग्न नसक्ने म निष्क्रिय मानिस, मबाट अरू केही हुन सक्दैन थियो। उसको गालाका जीवनहीन धर्साहरूमा हाँसिएको मरणच्यासी हाँसोमा मेरो निम्ति सधैँ एउटा मार्मिक अर्थ खुल्थ्यो, तर त्यो मानिसमा हुन सकिन जसले एउटा पर्दा अघि निर्विरोध आएर शिवलाई भन्न सक्थ्यो, मैले तिम्री बढीलाई तिम्रो विश्वासको विरूद्ध हत्या गरिदिइसकेको छु र तिम्रो विश्वासको विरूद्ध बढीले आफ्नो आस्थालाई चकनाचुर पारिसकेकी छ। मलाई लाग्थ्यो यो बढी सन्चो नहुनुको एउटा चर्चा जसले कुहिरो भएर बढी र मलाई प्रत्यक्ष शिवराजलाई अप्रत्यक्ष रूपले बेरेको छ, सायद त्यो कहिल्यै फाट्दैन र हामी कहिल्यै एउटा पर्दा उगारेर एकअर्कालाई हेर्न सक्दैनौ कि हाम्रो अन्त पनि यसरी नै हुन्छ। म झस्कन्थे र विचार गर्थे शिवराज किन बरीलाई त्यसरी माया गर्छ के यो मायालाई मस्तिष्कबाट खोतलेर मिल्काउन सकिन्न हामी एकअर्काको म्याग्नेटको तानातानमा किन अड्न परेको छ हाम्रो अस्तित्व आफ्नो अस्तित्वमाथि अडेर कायम रहन सक्दैन किन हामीलाई अरूको हुनुको चेतना भइरहन्छ किन हामी सधैँ दुखी छौं सित्तै शिवराज बरीलाई माया गर्छ कति निरर्थक छ उसको माया सट्टामा बरीले के दिन सकेर उसलाई एक दिन दुई दिन हप्ता र महिना त्यसै खुस्केर गयो हामीमा कुनै प्रगति देखिएन बरी बिरामी भइसकेकी छ कारण नभएको बिरामी अर्थात् उसलाई कसैलाई केही भनिन उसले शिवको भनाई अनुसार मैले लक काटेँ ऊ बाँच्न खोज्दिरहेछ तर जीवनलाई हेला गरेर जिउनुको विश्वासलाई लत्याएर बरी खान्छे बोल्छे सुत्छे तर ऊ बिरामी छे शिवराजले बरीको निम्ति कति उपायहरू गरिरहेको छ तर सबै निरर्थक सिद्ध भएका छन् शिवराजको अठोट थियो बरीलाई जसरी हुन्छ निको तुलाउने सधैँ झैं उसको बैठकमा आउने समय बेसमय कुरा गरिदिने तर स्थिति शिवराजको इच्छाको पनि विपरीत गइरहेको थियो अन्तमा शिवराजले निर्णय दियो सुयोगजी बरी अब मान्छे होली जस्तो लागेन मधेस लिएर जान्छु सायद हावापानीको केही असर पर्न सक्छ त्यस बेलाको उसको आँखाको अभिव्यक्तिलाई साँच्चै रोएको भन्न सकिन्थ्यो त्यही अभिव्यक्तिमा उसले फेरि भन्यो बरीलाई केही भइहाल्यो भने म बाँच्न सक्दिनँ साँच्चै म आत्महत्या गरिदिनेछु बिजुलीको करेन्ट लाग्यो जस्तो मेरा स्नायु केन्द्रमा शिवराजका कामेका शब्दहरू थर्किएर गए मैले उसलाई हेरे मात्र मानौ म एउटा पशु हुँ म उसको मर्म बुझ्न सक्छु तर भाषा बुझ्न सक्दिनँ र मर्मले केही फर्काउन सक्छु तर भाषाले होइन अबको ताली बरी जो मधेस जाने सम्भावनामा थिए त्यो बरी मेरो स्थिति अघि व्यङ्ग्य उपहास एक्लोपना र रित्तोपना भएर आइन अब ऊ मधेस जानुमा कुनै पीर छैन यसकारण कि म एक कदम पनि दृष्ट हुन सके भने उसलाई रोक्न सक्छु अब म खास समस्याहरूबीच आफै गाँठो पर्न थालेँ बरीलाई केही भइहाल्यो भने शिवराजले आत्महत्या गर्नेछ जब यो विचार मस्तिष्कमा दोहोरिन्थ्यो अनि म शब्दहीन पशु जस्तै शिवराजको अघि बसेर भुइँको तरिरहेको आफूलाई पाउँथे जीवनभरि अपराधी र निकृष्ट रहेको मलाई बरीले कुनै दिन कुनै पनि क्षण चिन्ने छैन यो सम्झँदा आफूलाई एउटा धेरै जिउँदा लासहरूलाई पचाइसकेको अँध्यारो इनारले आकाशतर्फ सम्झौताको निम्ति हेरिरहेको जस्तो पाउँथे सबैभन्दा मेरो विवश समस्या त्यही थियो अर्थात् कि कस्तो विवश र दयनीय अवस्थामा पुगेपछि म आवेगको शिकार हुन पुगे र त्यो जो बरीले अमानुषिक सम्झेकी होली मेरो उसप्रतिको कुनै अपराध होइन पाप होइन कि बरीले कहिले यो रहस्यलाई थाहा पाउने छैन पीर लाग्थ्यो त्यति त थाहा पाउनुपर्छ बरीले कि म कसरी उसको निम्ति मरेर हिँडेको छु नैसर्गिकताको यदि कहीँ अस्तित्व भए त्यो त्यही क्षण हो ईश्वरत्वको पनि कुनै अस्तित्व भए त्यो त्यही क्षणमा गएर समावेश हुनुपर्छ मैले खुल्न पाउनुपर्छ म भित्र विरोध भरिएर आयो र निर्णय गरे म जान्छु र स्वीकार गरिदिन्छु म भन्नेछु बरीलाई बरी मलाई एक क्षणको निम्ति बुझिदेऊ कुनै पनि एउटा कोणबाट हेरिदेऊ म सन्तोष लिनेछु बिर्सिदेऊ मैले एकान्त पारेर तिमीलाई छोइदिएको छु बिर्सिदेऊ त्यो कुनै मनमा ज्ञान गर्नुपर्ने घटना होइन बिर्सिदेऊ हामीमा केही भएकै थियो जसरी अरूहरू प्रत्येक सजिलो कोणबाट जीवनका स्थितिहरूलाई लिइदिन्छन् तिमी पनि लिइदेऊ सम्झिदेऊ कि लोग्ने मान्छे स्वास्ने मान्छेलाई अतिक्रमण गर्छ एकान्त पाउनु हुँदैन मौका छोप्छ र मलाई पनि त्यति मात्रै ठानी त्यही सस्तो संस्कारमा मेरो मार्मिक कथालाई गाविदेऊ म सन्तोष लिनेछु कि क्षमा गरिदेऊ मेरो दृष्टतालाई कि सेवासँगै खुलस्त भएर मलाई अभिशाप देऊ चाहे शास्ति म स्वीकार गर्न तयार छु तर बरी यो तुवारोले फाट्नै पर्छ यो अन्धकारबाट हामी उन्मुक्त हुनै पर्छ म अवश्य भन्छु यही निश्चिततामा रातलाई जसो तसो काटे फेरि शिरीषका नीला फूलहरू क्रमशः झर्न लागेका थिए करबलले हागासँगको आफ्नो मियादलाई पूरा गर्दै भर्खर पानी परेर उग्रेको दिनको बिहानी एउटा सफा मन जस्तै आफैबाट सन्तुष्ट थियो त्यो घर त्यस्तै थियो त्यो चौर त्यस्तै ती प्राणघाती सुनगावाका फूलहरू त्यसरी नै हावामा हल्लिरहेका थिए सम्झना आयो यही एक चोक्टा जमिनमाथि एउटा अनौठो चित्रकला जस्तै बिहान धुवाहरूको माझमा बरीको सुनौलो टाउको देखेको थिए कस्तो जीवनले पूर्ण थियो त्यो दिनको उसप्रतिको रहर र आज कस्तो व्यवस्था हो बाहिर कोही थिएन म अन्तिम निर्णयमा पाउन अन्तिम आश्रयको उही पनि विश्वासमा होइन आशामा आफ्ना बाँच्ने दिनहरू टेकाउन गइरहेको थिएँ मूल ढोकामा शिवराजकी भान्से बाहुनी के गर्न लागेकी थिए कुन्नी मलाई देख्न साथ चसङ्ग हुँदै भनी काजी बरी मैयाको आज बिहान स्वर्ग भयो त्यसपछि आँसु र खिल्किलेको गाटोसँग शब्द पछाउँदै उसले के भने अनि मैले टाढा भन्झ्याङबाट थर्किँदै आएका जस्तै ती शब्दहरूका सारांश यति बुझे यति नै सुने मध्यरातमा बरी मुटुको डुकडुकी बढेर स्वस्थ भएकी थिए कोही डाक्टरहरू समयमा नपाउँदा शिवराजले उसलाई अस्पताल लगेको थियो र आज बिहान उसको स्वर्गीय भयो एकछिन केवल एकैछिन मलाई आफ्नो गति रोकिए जस्तो लाग्यो एकछिन मैले केही सोच्न सकिनँ मस्तिष्क सम्पूर्ण रित्तो भइदियो स्वाभाविक भइसकेपछि सर्वप्रथम सम्झे सकम्बरीको अस्तित्व अब यो संसारमा छैन डरलाग्दो सत्य सकम्बरीको मृत्यु भइसकेको छ कठिन वास्तविकता त्यो अपरिमित दुःखको जड अस्तित्व जसलाई हटाएर हटाउन सकिन्न जसलाई अनेक अलंकारहरूले सिंगार्न सकिन्न र जसलाई आदर्श भावनाहरूले छोप्न सकिन्न बरीको मृत्यु एउटा विश्वास एउटा सत्य मरण थनिँदै सुनगाबाहरू झुण्ड्याइएका पर्खालतिर गए कलिला प्याजी फूलहरू हावामा हल्लिरहेका थिए एउटा चुरूट सल्काएपछि विचार गर्न थाले ममा अब कुनै समस्या छैन अब धृष्ट हुनुको मेरो कुनै अर्थ छैन अब ममा कुनै छटपटी र उकुस मुकुस छैन मैले सकम्बरीलाई मारे मैले सकम्बरीलाई दिउँसै बलात्कार गरे बरी मेरो सत्य प्रेमको आवेगलाई एउटा बलात्कार सिद्ध गरेर मरेकी छ मेरो इतिहास यस्तै छ मनमनै भन्न थाले यो बलात्कारलाई प्रेमको उद्योग मान्न सारा संसार त के बरी म आफै पनि तयार छैन यस दुःखद जीवनको अन्त मृत्यु हो र त्यसपछि हाम्रा भावनाहरूको कुनै पनि अस्तित्व छैन हामी एकअर्काका स्पष्ट हुन सकेनौ र कहिल्यै सक्दैनौ पनि यस जीवनको पछि एउटा महाशून्य छ अब केही पनि चिताउन्न सब निरर्थक छन् तिमी एउटा अन्धकारमा निसास्यर मर्यो र कुन दिन म पनि मर्छु यही हो तिम्रो र मेरो जीवनको मूल्य मेरी सकम्बरी एक दिन खुब फुर्ती लगाएर भन्थ्यौ कि जीव घाती सुनगाबाको जस्तो तन्तु राख्नुपर्छ खोइ आज तिमीले के गर्यो बरु राखेकी छु भन्ने विश्वासमा तिमीले मलाई मारेकी भए हुने मलाई किन मार्न सकिनौ त्यो पनि कत्रो आइरोनी थियो तिम्रो र मेरो जीवनको आज त तिम्रा यी सुनगाबाका पातहरू मेरो आँखामा ओठ ओठमा टाँसेर लगु जस्तो लाग्छ निस्सार जन्मेकी तिमीले मलाई पनि निस्सार छोडिराख्यौ अब तिमी शिवलाई आत्महत्या गर्न बाध्य गराउने भयो मेरी सकम्बरी अब मलाई शरीरभरि खोपेर हिँड्न मन लागेको छ जीवन असफलता हो यो जीवन दुर्भाग्य हो मानिस यसै पनि दुखी छ उसै पनि दुखी छ सधैँको रित्तो हात रित्तो मन फर्कन अभ्यस्त मान्छे म रित्तै फर्के शिरीषका रित्तीय काँगाहरू आफ्नो रित्तोपनालाई स्वीकार गरेर उभिएका थिए धुवाको गुजुल्टोभित्र एउटा सुनौलो टाउको दुई निकोटिनले पहिलिएका औंलाहरू सजीव झैं मेरो अघि अघि गइरहेका थिए एउटा कार्टुन शरीर आफ्नो सानो गर्दन देखाएर हिँडिरहेको र म कैला रौंहरूलाई खेलाउने रहरसँग एउटा सिंगो मानिसको सम्पूर्ण मानसिकता हराएर नपाएर फर्किरहेको थिए मेरा क्षणहरू हुन सक्छ घस्रिरहेका थिए तर छिटो छिटो म हिँडिरहे यो त्यस्तै दिन र त्यस्तै रात हो यो त्यही बार हो र यो त्यही शिवराज हो शिवराजले आत्महत्या गरेन व्यवस्थालाई स्वीकार गरेको छ ऊ अभ्यस्त भइसकेको छ पहिलेको हेरी शिवराज आधा मासु भएको छ बढ्ता पिउँछ ऊ निरर्थक भाग्ने प्रयास गर्छ तर उसलाई भागेको जस्तो लाग्दैन यसो भनौँ उसले भाग्ने ठाउँ पाउँदैन मानिसमा माया र भावनाको हत्या भइसकेपछि मानिस बाँच्छ र मानिस एउटा मेसिनभन्दा बढी केही होइन यही सत्यलाई हामी शिव र म दुवैले आफैमा प्रमाणित गरिरहेका छौं
जन्म जन्म को जन भूले अब के मिले सब चुराना जाए
बरी एउटा अमूल्यहीन मृत्यु मरेकी छ र शिवराज र म सारहीन जीवन बिताइरहेका छौं अब शिवराजको भाग्नुको अर्थ छ उसलाई अब छुटकाराले होइन वास्तविकताले अगालेको छ र म मैले वास्तविकताहरूलाई पचाइसकेको छु र अहिले सन्तुष्टिको एउटा परिधि खिच्न सकेको छु शिव र मेरो बीच अझ त्यो पर्दा बाक्लिएर बसेको छ तर म खोल्न चाहन्न किनभने अब यसको अर्थ छैन कहिलेकाहीँ बरीको प्रसंग शिवराज आफैले उठाउँछ र भन्छ सुयोगजी सुन्नुभयो बरीलाई आज मैले सपनामा देखेको थिएँ मलाई किन बरी मरेकी छैन जस्तो लाग्छ त्यसपछि ऊ एक गिलास एकै सासमा उडाइदिन्छ। एउटा शब्दहीन पशुको व्यवस्था ममा यद्यपि छँदैछ, तर त्यस व्यवस्थालाई अब परिभाषा लगाएर आफैलाई अमिल्याउनुको कुनै अर्थ पनि छैन। यसो भनौँ, मेरा प्रत्येक भावनाहरू सब अब अर्थहीन भइसकेका छन्। शिवराजु जीवनको व्यवस्थामा राम्रै व्यवस्थित भइसकेको छ, तर उसलाई यसको चेतना छैन। म सचेत छु, अब म बढीको सम्झनालाई हेलै पचाउन सक्छु। गिलासभित्र दुईटा गहिरा काला आँखाहरू देख्छु, एउटा मुरुली टाउको देख्छु, पिदिन्छु र सन्तुष्ट हुन्छु। मेरा आफ्ना औलाहरू निकोटिनले पहेलिसकेका छन्। ती सधैँ म हेरिरहन्छु र सन्तुष्ट हुन्छु। बरीको अस्तित्व छैन र सम्झन्छु यहाँ प्रेमको पनि अस्तित्व छैन। एउटा निस्सार संसारभित्र म बाँचिरहेको छु र सधैँ स्वीकार गर्छु म एउटा महाशून्यभित्र बाँचिरहेको छु।
जति बाँधी राखे पनि मुहान सरी फुट्दो रहेछ मन। गंगा जति बगे पनि गंगा जति बगे पनि आफै भित्र सुत्दो रहेछ मन। जति शिखर टेके पनि उल्का सरी खस्दो रहेछ मन। जित्न सबलाई जिते पनि जित्न सबलाई जिते पनि आफै सँग हार्दो रहेछ मन। मन रहे पो माया प्रीति
म एउटा महाशून्यभित्र बाँचिरहेको छु। यो भनाइसँगै उपन्यास शिरीषको फूलको वाचन पूरा भएको छ। श्रुति सम्वेगमा लगातार चारवटा शुक्रबारहरू हामीले उपन्यास शिरीषको फूल पढ्यौं। पारिजातले लेख्नु भएको उपन्यास शिरीषको फूलले विक्रम सम्वत 2022 सालमा मदन पुरस्कार पाएको थियो। आजसम्म लाखौं पाठक बनाइसकेको यो उपन्यास धेरैको मन पर्ने कृतिहरू मध्ये एक हो। शिरीषको फूलको अंग्रेजी संस्करण ब्लू मिमोसालाई अमेरिकाको एउटा विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा राखेको छ। विक्रम सम्वत 1994 सालमा दार्जीलिङको लिङ्गिया चिया बगानमा जन्मनुभएकी पारिजातको वास्तविक नाम विष्णु कुमारी वाइबा हो। उपन्यास, कथा, कविता, संस्मरण आदि विभिन्न विधामा उत्तिकै सशक्त ढंगले कलम चलाउनुहुने पारिजातले विक्रम सम्वत 2013 सालमा धरती पत्रिकामा आफ्नो पहिलो कविता प्रकाशित गरेपछि औपचारिक रूपमा साहित्यिक क्षेत्रमा उदाउनु भएको हो। महत्ताहीन, आदिम देश, भैंसको मान्छे, तोरीबारी बाटा र सपनाहरू, सड़क र प्रतिभा, अन्तर्मुखी, उसले रोजेको बाटो, पर्खालभित्र र बाहिर, धुपी र सल्लाहहरू जस्ता आत्मसंस्मरणात्मक उपन्यास र कथा संग्रहहरू पारिजातले लेख्नु भएको छ। 2050 सालको वैशाख 4 गते काठमाडौँमा स्वर्गीय हुनुभएकी पारिजातका 20 भन्दा बढी कृति प्रकाशित छन्। हामीले तपाईँलाई सुनाएको उपन्यास शिरीषको फूलको चर्चा सँगै यो उपन्यासमाथि शंकर लामिछानेले लेख्नु भएको भूमिकाको पनि उत्तिकै प्रशंसा हुन्छ। आउँदो शुक्रबारको श्रुति सम्वेगमा हामी उपन्यासमा शंकर लामिछानेले लेख्नु भएको भूमिका सँगै पारिजातको एउटा कथा मैले नजन्माएको छोरा सुनाउनेछौ। आजको लागि हामीले विदा हुने बेला भएको छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेक तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shruti@unn.com.np। श्रुति सम्वेकको आउँदो मंगलबारको श्रृंखलामा हामी दौलत विक्रम विष्टको कथा उफान लिएर आउँछौ। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशाल जित पालिकेसँगै कार्यक्रम उत्पादक अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी विदा पाउँ। शुभरात्री।